नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा केशव घिमिरेसँगै देवीराम देवकोटाको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
भोजपुरमा गोली हानाहान दुईजनाको मृत्यु, भिडन्त र विस्फोटका घटनाले सर्वसाधारणमा त्रास।
विषादी परीक्षण नरोक्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश, भन्सारमा परीक्षणको व्यवस्था मिलाउनु पर्ने।
कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको मृत्यु, प्रधानाध्यापक सहित चारजना प्रहरी नियन्त्रणमा।
यमनमा साउदी गठबन्धनलाई जासुसी गर्ने 30 जनालाई मृत्युदण्डको सजाय, अदालतले कानूनको उपहास गरेको भन्दै एमनेस्टीको प्रतिक्रिया।
र न्यूजील्याण्ड विश्वकप क्रिकेटको फाइनलमा भारत 18 रनले पराजित।
मध्यपश्चिम क्षेत्रको सफलतासँगै हेलो नेपाल जीएसएम मोबाइल सेवा अब सुदूरपश्चिम र पश्चिमाञ्चलमा निकटदेखि विकटसम्मका उपभोक्ताहरूले अब प्रयोग गर्न सक्नुहुन्छ हेलो नेपालको विश्वसनीय र गुणस्तरीय सेवा। हाम्रा विभिन्न सर्भिस प्याकेजहरूबारे जानकारी लिन नजिकैको बिक्री केन्द्रमा सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि हेलो नेपालका प्रयोगकर्ताहरूले 333 र अन्य नेटवर्कका प्रयोगकर्ताहरूले 9638203333 सम्पर्क गर्नुहोस् अथवा लग इन गर्नुहोस् www.hellonepalgsm.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भोजपुरमा आज भएको गोली हानाहानमा दुईजनाको मृत्यु भएको छ। गोली हानाहानमा एकजना प्रहरी जवान र एकजना विप्लवका कार्यकर्ताको मृत्यु भएको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर नगरपालिकाको हटिया बजारमा प्रहरीमाथि 81 गोली चलेपछि जवाफी फायरिङ भएको बताउनु भएको छ। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रहरी महानिरीक्षक खनालले घटनाबारे जानकारी गराउँदै जवाफी फायरिङमा प्रहरीका एक र विप्लव पक्षका एक कार्यकर्ताको मृत्यु भएको जानकारी दिनुभएको हो। घटनास्थलबाट एउटा चाइनिज पिस्तोल र 6 राउन्ड गोली बरामद भएको महानिरीक्षक खनालले जानकारी दिनुभयो। महानिरीक्षक खनालका अनुसार प्रहरीको गोली लागेर विप्लव समूहका 35 वर्षीय ओखलडुङ्गा जिल्ला इन्चार्ज निरकुमार राई र विप्लव पक्षका कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको हो। घटनामा प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन्। सुरक्षा निकायले जवाफी फायरिङमा मारिएको बताए पनि विप्लव नेकपाले भने आफ्नो तर्फबाट गोली नचलेको दावी गरेको छ।
सरकारले प्रतिबन्ध लगाएपछि भूमिगत बनेको विप्लव समूह र प्रहरी बीच भिडन्त हुन थालेको छ। सरकारलाई तर्साउन ठाउँ ठाउँमा राखेका बम विस्फोट हुँदा नागरिक मारिएका छन्। 2052 सालको सशस्त्र द्वन्द्वको झल्कु दिने गरी हुने भिडन्त र विस्फोटका घटनाले नागरिकमा त्रास सृजना गराएको छ। सहकर्मी केशव अधिकारीको रिपोर्ट।
मुठभेड, विस्फोट, भिडन्त गरेर राज्य सत्तामा पुगिन्छ भन्ने सोचले राजनीति गर्नेहरूका कारण जनता मकैमा घुन पिसिए झैं पिसिँदै आएका छन्। 2072 सालमा तत्कालीन माओवादीले चलाएको सशस्त्र द्वन्द्वको समयमा पनि जनता नै पिसिएका हुन्। त्यही द्वन्द्वमा सहभागी नेत्रविक्रमचन्द विप्लवले अहिले द्वन्द्व मचाउँदा जनता नै पिसिएका छन्। विगतमा द्वन्द्व गरेरै सत्तामा पुगेका सहकर्मी हुन् या व्यक्तिगत इगो र प्रतिष्ठाका लागि विप्लवले चलाएको द्वन्द्वले जनतामा भय र त्रास सृजना गरेको छ। द्वन्द्व विश्लेषक विष्णुराज उप्रेती।
गृहमन्त्रीको र उहाँको बीचको विगतको अहम र विगतको सम्बन्ध, त्यसले पनि एउटा न एउटा रूपमा काम गरेको जस्तो देखिन्छ। इगोको कारण एउटा भयो, राजनैतिक शक्तिहरूले विप्लवलाई हेर्ने दृष्टिकोण र सरकारको दृष्टिकोणमा फरक आएको कारणले अलि उत्साह मिल्यो। तेस्रो भनेको यो लडाकुहरू, तत्कालीन लडाकुहरूलाई अहिले त्यहाँ विप्लव पार्टीमा गएर उनीहरूलाई कुनै न कुनै तरिकाले सक्रिय बनाउनु पर्ने कारण। चौथो भनेको विप्लवलाई आफ्नो राजनैतिक अस्तित्वमा आफू एउटा चाहिँ वैकल्पिक शक्ति हुँ भन्ने देखाउनु पर्ने कारणहरूले गर्दाखेरि नै यो हिंसात्मक गतिविधि भएको जस्तो देखिन्छ।
हिजोको द्वन्द्व वार्ता मार्फत नै समाधान गरेर शान्ति सम्झौतासम्म भयो। शान्ति सम्झौतापछि तत्कालीन माओवादी सरकारमा सहभागी भयो। तर अहिलेको 2/3 बहुमतको सरकारले विप्लव समूहलाई पेलेरै जाने नीति लिँदा मुठभेड र भिडन्तका घटना हुन थालेका छन्। सार्वजनिक मञ्चमा सरकारका मन्त्री र प्रधानमन्त्रीले विप्लवसँग वार्ता नगर्ने तर निस्तेज पार्ने धम्की दिइरहँदा बलिरहेको आगोमा घिउ थप्ने काम गरेको बताउनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुप्रास शर्मा।
वास्तवमा संवादहीनता नै सबै ज्वरो हो कि, त्यसले गर्दा यो बलियो सरकारले त जनहितका निम्ति नै समर्पित हुनुपर्ने हो। अब हिजो जसले हतियार उठाए त्यसमा पनि यदि त्यस बेलाको राज्य सत्ताले वार्ता नगरेको भए, त्यसै शान्ति सम्झौता नगरे भए शान्तिमा परिणत हुँदैनथ्यो नि। त्यसले गर्दा वार्ताको ढोका चाहिँ बन्द गर्नु हुँदैन।
विगतको सशस्त्र द्वन्द शान्तिपूर्ण वार्ता मार्फत नै सेफ ल्यान्डिङ भएको भुल्न मिल्दैन। पेलेरै जाने नीति लिएका ज्ञानेन्द्र शाहले दरबार छोड्नु परेको अहिलेको पुस्ताले भुलेका छैनन्। भलै अहिले त्यो बेलाको समय भने होइन, अहिले 2052 जस्तै राजनैतिक आगो लागेको छ। त्यति बेला जस्तै अहिले आगो निभाउन कोही अग्रसर भइरहेका छैनन्। आगो सल्किँदै जाँदा ढिलो चाँडो विगतकै द्वन्द्वमा नपुगिएला भन्न सकिँदैन। त्यसैले आफ्ना हठ, इगो र प्रतिष्ठाका लागि जनतालाई बलिरहेको आगोमा हुमाउनु हुँदैन। तत्कालै विप्लव समूहसँग वार्ता गरेर द्वन्द्व बढ्न नदी समाधान गर्नुपर्ने सुझाव 10 वर्षे द्वन्द्वको समयमा प्रहरी सेवामा रहनुभएका पूर्व एआईजी नवराज ढकालको छ।
द्वन्द्व आउन नदिनलाई गरिनुपर्ने फेजबाट हामी बाहिर गइसक्यौँ, द्वन्द्व आइसक्यो। तर अब त्यो द्वन्द्वलाई समयमै ल्यान्डिङ गरिएन भने फेरि हामी एउटा ठुलो क्षति, लामो द्वन्द्वमा जान्छौँ, जुन चाहिँ अहिलेको समयमा जब मुलुक संसारमा त्यसै पनि पिछडिसकेका छौँ, अब पनि अझै गयौँ भनेदेखि हामी त धराशायी हुन्छौँ।
देशलाई द्वन्द्वमा लगेर धराशायी बनाउने हठ त्याग्नु नै सरकार र विप्लव दुवैको हितमा हुनेछ।
मानव अधिकार उल्लङ्घनका घटना नरोकिएको भन्दै प्रतिपक्षी दलहरूले गरेको अवरोधका कारण संसद बैठक आज पनि स्थगित भएको छ। बैठकमा सभामुख कृष्णबहादुर महराले पटक पटक नयाँ कुरा सुनाउँछु भन्दा पनि प्रतिपक्षी सांसदले बेलमा आएर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। काँग्रेसले सर्लाहीको लालबन्दीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेल र जिल्लाकै ईश्वरपुरमा प्रहरीको गोलीबाट सरोज नारायण महतोको मृत्यु भएको विषयमा संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने माग राखेको छ। अवरुद्ध गर्नुहुन्छ भनेर सहकर्मी जयसिंह महराले काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडलाई सोध्नु भएको छ।
होइन, सरकारले छानबिन गरेर जुन खालको प्रतिवेदन चाहिँ अगाडि बढायो त्यो चाहिँ तथ्यमा आधारित भएन नि त।
प्रतिवेदन आइसकेको
होइन, गृहमन्त्रीले त पार्लियामेन्टमा बोल्नुभयो नि, सुरक्षा निकायको कुनै गल्ती छैन, त्यहाँ शक्ति प्रयोग गरिया छैन भन्नुभयो, तर चाहिँ मान्छे मरेका छन्। अब संसदीय पद्धतिमा योभन्दा अगाडि पनि संसदीय छानबिन समितिहरू बनाएका थिए, त्यो संसदीय छानबिन समितिले त्यहाँको सत्य तथ्य के हो, त्यहाँका नागरिकहरू कस्तो पीडामा छन्, कस्तो वेदनामा छन्, अब राज्य पक्षले चाहिँ नि त्यहाँ न्याय दिने कोसिस गर्यो कि गरेन, न्याय दियो कि चाहिँ नि दमन गर्यो, त्यसको यथार्थ रिपोर्टहरू ल्याउने हो। त्यसका लागि संसदीय छानबिन समिति बनाउने पहिला पनि प्रचलन थियो र अहिले पनि बनाउनुपर्छ भने हो। सामान्य सभामुखजीले चाहिँ नि म सकारात्मक छु, छानबिन समिति सरसल्लाह गरेर बन्छ भन्नुभयो, आज पनि बन्न सकेन र बन्ने कुराको सुनिश्चितता पनि गर्न सक्नु भएन, त्यसले गर्दाखेरि हामीले सदनमा अवरोध गर्नुपर्छ।
प्रतिपक्षले सरकार कानुनसम्म चलोस् भनेर कानुन पालना भएको छ कि छैन भन्ने हेर्ने कि संसदले आफै ओभरल्याप गरेर होइन मै छानबिन गर्छु भन्ने
होइन, जनप्रतिनिधिहरूले त कुरा उठाउने हो, प्रतिपक्षले पनि कुरा उठाउने, कतिपय सन्दर्भमा त संसदीय छानबिन समिति बनाएको छ नि त, पहिला घटना घट्दाखेरि बनाएको छ होइन, र पछिल्लो पटक पनि चाहिँ 70 सालको संविधान सभाको चुनावपछि पनि प्रारम्भमै संसदीय छानबिन समिति बनाएको थियो, त्यहाँले सांसदीय छानबिन समिति बन्ने र त्यसले स्थलगत ठाउँमा गएर त्यहाँको जनताहरूसँग चाहिँ राय परामर्श कुराहरू बुझेर आफूले रिपोर्ट दिने र त्यो रिपोर्टलाई सरकारले कारण गर्ने त प्रचलनै छ नि।
सरकार चाहिँ किन अप्ठ्यारो मानिरहेको
छ, सरकारले तथ्य कुराहरू लुकाइरहेको छ,
समिति बनेपछि
र समिति बने समिति बनिसकेपछि तथ्य कुराहरू सत्य कुराहरू वास्तविकता बाहिर आउँछन् र त्यसमा सरकार र सरकारी पदाधिकारीहरू र सम्बन्धित यहाँका चाहिने अधिकृतहरू जो यसमा संलग्न छन् उनीहरूलाई अप्ठ्यारो पर्छ। उनीहरूको रक्षाका लागि सरकारले जनताको रक्षाका लागि होइन कि मानव अधिकार उल्लङ्घन गर्ने, नागरिक अधिकार उल्लङ्घन गर्ने, विधिको शासनलाई कमजोर बनाउने र शक्ति आफ्नो हातमा लिएर शक्ति दुरुपयोग गर्नेहरूको रक्षाका लागि सरकार चाहिने देखिन्छ, उभिएको देखिन्छ।
विप्लवबारे काङ्ग्रेसको शान्ति प्रक्रियामा ल्याउन पहल के, अनि
अहिले पनि हामीले आह्वान गर्यौँ नि त संवैधानिक प्रक्रियाभित्र आउनुहोस्, शान्ति प्रक्रिया आउनुहोस्,
त्यो पहल चाहिँ के गरिराख्नुभएको त्यो भनेर त
होइन, हामीले आह्वान गरेका छौँ, उहाँसँग हाम्रो वार्ता छलफल केही पनि भएको छैन, हामीले आह्वान गरिरहेका छौँ, हामीले खुला आह्वान गरेका छौँ।
सर्वोच्च अदालतले भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्री परिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डाक्टर आनन्द मोहन भट्टराईको एकल इजलासले मन्त्री परिषदको असार 18 गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। विषादी सम्बन्धी दायर भएका 3 वटा निवेदनमा आदेश गर्दै सर्वोच्चले भन्सारमा परीक्षणको व्यवस्था मिलाउन भनेको छ। विषादी चेक जाँच नगरी भारतीय तरकारी र फलफूल भित्र नदिने सरकारको निर्णय विरूद्ध सर्वोच्चमा हिजो 3 वटा विभिन्न रिट दायर भएका थिए। भारतीय दबाव बढेपछि तरकारी तथा फलफूलमा मिसाइने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछाडि हटेकाले उक्त निर्णय रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा व्यतिथि भित्राउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारवाही हुने बताउनु भएको हो। त्रिभुवन विश्वविद्यालयको 60 वार्षिक दिवसको अवसर पारेर आज काठमाडौँमा आयोजित प्राज्ञ सभामा उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने प्रश्न पार्नुभयो।
यस संस्थामा कुनै पनि प्रकारको व्यतिथि र अनियमितता हुनु हुँदैन। यस संस्थामा कुनै पनि प्रकारको व्यतिथि वा अनियमितता भयो भने जोसुकैबाट भए पनि अनुहार हेरिने छैन, काम अनुसारको व्यवहार हुनेछ। राम्रो काम गर्ने पुरस्कृत हुनेछ, राम्रो काम नगरेर गलत काम भयो भने दण्डित हुनेछ।
विश्वविद्यालयका सहकुलपति तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विश्वविद्यालयको छवि नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीलाई सचेत गराउनुभयो।
यस्तो प्राज्ञिक संस्थामा कल्पना पनि गर्न नसकिने कतिपय कमी कमजोरीहरूले हामी सबैलाई एकदम दुखित बनाउँदछ। राम्रा कुराहरूको त हामी सबैले चर्चा गर्छौँ, हाम्रा कमी कहाँनिर हुन्, हाम्रा गल्तीहरू कहाँनिर हुन्, हामीले गर्न नसकेका विषयहरू के हुन्। मलाई लाग्छ वर्तमान पदाधिकारीहरूले एउटा गम्भीर समीक्षा गर्नुहुनेछ, मीमांसा गर्नुहुनेछ।
शिक्षकको कुटाइबाट घाइते भएका कञ्चनपुरका एक विद्यार्थीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका 17 मजगाउँ स्थित महाकाली बाल विद्यालयमा 9 कक्षामा अध्ययनरत छात्र माधव कलौनीको मृत्यु भएको हो। उनको गैराती उपचारका क्रममा भारतको राममूर्ति अस्पतालमा मृत्यु भएको हो। विद्यालयका सहपाठीसँग झैझगडा गरेको विषयलाई लिएर शिक्षकले असार 13 गते कुटपिट गरेको मृतकका मामा पुष्पमाणी जोशीले बताउनुभयो। कुटपिटमा संलग्न भएको आशंकामा विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षक दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जागरीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरीकाले कञ्चनपुरका प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिनुभयो।
ओखलढुङ्गामा आज बिहान बस दुर्घटना हुँदा 3 मृत्यु भएको छ, 17 यात्रु घाइते भएका छन्। दुर्घटना हुँदा बसका चालक झापाका 42 कृष्णबहादुर बस्नेत, सोलु दुधकुण्ड नगरपालिका 5 52 माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका 14 30 लालबहादुर धामीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते 4 काठमाडौँमा उपचार भइरहेको छ। झापाको काँकडबिटाबाट सोलुखुम्बुका लागि छुटेको मे 1, 1891 नम्बरको बस ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका छ डुडुवामा दुर्घटनामा परेको हो।
बजेट सार्वजनिक भएको 2-3 हप्तामा सार्वजनिक गरिने मौद्रिक नीति यसपटक साउन 1 साता मात्रै आउने भएको छ। नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा थप बहस बढाएसँगै मौद्रिक नीति ल्याउने तालिका पर सरेको हो। राष्ट्र बैङ्कले यस वर्ष ठूला बैङ्क मर्जर प्रक्रियामा लैजाने तयारीसँगै थप छलफल बढाएको छ। असार अन्तिम साता मौद्रिक नीति ल्याउने तयारी गरिए पनि पुनः 1 सर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ। राष्ट्र बैङ्कले आजसम्म पनि आगामी आर्थिक वर्षका लागि मौद्रिक नीतिको बहस चलाएको छ। यसअघि औपचारिक अनौपचारिक गरी करिब दर्जन पटक सरकारवालासँग छलफल गरेको राष्ट्र बैङ्कले आज पूर्व गभर्नरहरूसँग छलफल गरेको छ। मर्जरको लागि अहिलेसम्म साना ठूला गरी 21 संस्था तयार भएको राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो।
चालु आर्थिक वर्षको लागि खर्च गर्ने समय घट्दै जाँदा खर्च गर्ने रकम बढ्दै गएको छ। एक दिनमा 8.5 अर्बसम्म खर्च गर्न थालेसँगै बजेट खर्च स्थिति 72% पुगेको छ। तर विकासका लागि खर्च गर्न छुट्याइएको पुँजीगत खर्च 57% मात्रै पुगेको छ। जबकि अहिले दैनिक 5.5 अर्ब रुपियाँ पुँजीगत खर्चका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले भुक्तानी दिएका छन्। वर्ष अन्त्यमा गरिने खर्चले आर्थिक अनियमितता बढाउने र निर्माण गुणस्तरमा समस्या आउने प्रतिवेदन निरन्तर निकालिए पनि वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति घटेको छैन। सहकर्मी भागवत भट्टराईको रिपोर्ट।
असार लागेसँगै गल्ली गल्लीमा बजेट सक्ने चटारो छ। सरकारी अधिकारी र निर्माण व्यवसाय भने काम गरेको भुक्तानी लिने र भुक्तानी दिने कार्य बढेको रूपमा बताउँछन्। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंह,
खासको अब पर्याप्त बजेटहरू नहुने अन्त जहाँ खाली भएको छ त्यो बजेटलाई तानेर अनि भुक्तानी गर्ने चलन छ, त्यो रकम अन्तर गर्ने चलन छ। त्यो रकम अन्तर गर्ने हुँदाखेरि अब कन्ट्राक्टरहरूले अब 10-11 महिनादेखि नपाएको पैसाहरू पनि त्यो रकम अन्तर गरेर प्राप्त गर्ने हुँदाखेरि त्यो धेरै भुक्तानी भएको देखिने हो। काम चाहिँ पहिल्यै भइसकेको, बजेट नभएपछि
निर्माण व्यवसाय महासंघको तथ्याङ्क पत्याउने हो भने हालसम्म चालू आर्थिक वर्षको 60 अर्ब रुपियाँ बिल पेश गरेको भुक्तानी लिन बाँकी छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडा बिल आएको 14 दिनभित्र भुक्तानी दिइसक्नुपर्ने नियम रहेको भने स्मरण गराउनुहुन्छ।
दुईटा कारण हुन सक्छ, एउटा परियोजनालाई निर्माण व्यवसायले समयमा आफ्नो कागजातहरू पेश गरेर विवरण बुझाएर खर्चको दाबी नगरेको एउटा स्थिति हुन सक्छ। दोस्रो, परियोजना प्रमुखले खर्चको स्थितिलाई सम्बन्धित कोलेनिकामा प्रस्तुत नगरेको स्थिति हुनसक्छ र कोलेनिकाले पनि भुक्तानी दिन ढिलो गरेको स्थिति हुनसक्छ। तेस्रोको सन्दर्भमा चाहिँ हामीले के भनेका छौँ भने कोलेनिकामा आएका बिल भरपाईका आधारबाट भुक्तानी दिने कुरा 48 घन्टाभन्दा बढी राख्न पाइँदैन भनेका छौँ र हामीले अनुगमन पनि गरेका छौँ। काहीँ कतै बढिराखेको पायो भने
पुँजीगत खर्चतर्फ चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन 24 गते 20 करोड रुपियाँ भुक्तानी गरेको सरकारले असोज 24 गते 1 अर्ब 45 करोड रुपियाँ भुक्तानी गरेको छ। 24 गतेलाई आधार मान्दा असोजमा आउँदा भुक्तानी 7 गुणाले वृद्धि भएको छ। साउन 24 कै तुलनामा असार 24 मा आउँदा 28 गुणाले भुक्तानी बढेको देखिन्छ। अर्थात् आर्थिक वर्षको पहिलो महिनाको 24 गते 20 करोड भुक्तानी भएकोमा अन्तिम महिनाको 24 गते 5 अर्ब 27 करोड रुपियाँ भुक्तानी भएको छ। यसैले महालेखा परीक्षकको कार्यालयले वर्षको अन्त्यमा खर्च गर्ने र रकमान्तर गर्ने प्रवृत्तिले आर्थिक अनुशासन तोडेको र गुणस्तर खस्केको उल्लेख गर्दै आएको छ। तर महालेखा परीक्षक टङ्कमणि शर्माले सरकारलाई दिएको सुझाव भने प्रतिवेदनमा लेखेको यथार्थभन्दा अलिक बेग्लै छ।
ज्येष्ठ मसान्तकै पुँजीगत खर्चको कुरा गरियो भने करिब 50% हारामी छ, यथार्थ होइन। हाम्रो लेखा प्रणाली नै भुक्तानी भएको रकम मात्र लेख्ने प्रचलन छ, त्यस भुक्तानी नभएको दायित्व सिर्जना भएको यस्तो रकमहरू खर्च गराउने प्रचलनै छैन। त्यस कारणले गर्दा पनि यो कम भएको छ। त्यसैले यो खर्च होइन, भुक्तानीको मात्र कुरा हो, जसले गर्दा आषाढ मसान्तमा एकैचोटि ठुलो पैसा चाहिँ पेमेन्ट भए जस्तो देखिन्छ। त यसमा एउटा चाहिँ दायित्व सिर्जना भएको र दात्री संस्थाहरूबाट सिधै भुक्तानी भएको एमाउन्टहरूलाई इन्कर्पोरेट गर्ने एउटा व्यवस्था गर्नुपर्ला जस्तो मलाई लाग्छ।
नेपाल प्रहरीको नायब महानिरीक्षक एआइजी प्रदेश प्रहरी प्रमुख भएर जाने भएका छन्। प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा आज प्रदेश प्रहरी प्रमुखमा नेपाल प्रहरीको एआइजीलाई पठाउने सहमति बनेको हो। सांसद जनार्दन शर्माले केही दिन पहिले समितिमा राखेको प्रस्ताव अनुसार गृह मन्त्रालय र कानून मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाएर पठाउने सहमति गरेर समितिमा औपचारिक रूपमा प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्ताव समितिले सर्वसम्मतिले स्वीकार गरेको हो। त्यसरी प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दर्जनी चिन्ह लगाउनेछन्। उनीहरू आइजिपी बन्ने सम्भावना भने कायमै रहनेछ। प्रदेश प्रहरी प्रमुखलाई सङ्घीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा सञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासञ्चार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले संवैधानिक निकायहरूको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराउनु भएको छ। आज काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उहाँले संविधान अनुसार चल्ने लोकसेवा आयोग लगायतका निकायलाई स्वतन्त्रपूर्वक काम गर्न दिए मात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुर्याउन सक्ने स्पष्ट पार्नुभयो।
धनुषाको सबैलाई नगरपालिका 8 ठिल्लाकी एक 14 वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ। मोटरसाइकलमा आएका स्थानीय 37 वर्षीय मणिबुल रायन र 30 वर्षीय मध्य ग्रहणले गैराती ती बालिकालाई घरबाट खेतमा लगेर बलात्कार गरेको पीड़ित परिवारले बताएको छ। खेतमा सिँचाइ गर्न गएका स्थानीयले देखेपछि उनीहरू बालिकालाई छाडेर भागेका र बालिकालाई उपचारका लागि अस्पताल पुर्याएको स्थानीय रमेश यादवले जानकारी दिनुभयो।
बझाङको बंगल नगरपालिकामा निर्माणाधीन 75 मेगावाटको कालंगा हाइड्रो पावरको कारले तोडफोड हुँदा 15 करोड रुपियाँ बराबरको नोक्सान भएको छ। स्थानीयद्वारा कारले तोडफोड हुँदा एक सातादेखि हाइड्रो पावरको निर्माण कार्य रोकिएको छ। यही असार 16 गति राति स्थानीय एक युवतीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर आक्रोशित स्थानीयले हाइड्रो पावरको कारले तोडफोड गरेका हुन्।
प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु रावलले जनकपुरका पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारमा संघीय सरकारले व्यवस्था गरेको आरोप लगाउनु भएको छ। आज जनकपुरमा गरेको रामायण सर्किटको पूर्वा विकास विषय कार्यक्रममा उहाँले करोडौं हिन्दूको आस्थाको केन्द्र जनकपुर भए पनि संघीय सरकारले हेर्ने दृष्टि फरक भएको गुनासो गर्नुभयो।
सरकारी सेवाबाट निवृत्त भएका पूर्व कर्मचारीले आफूले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन्। नेपाल राष्ट्रिय निवृत्ति कर्मचारी संघले आज प्रेस विज्ञप्ति मार्फत पूर्व कर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्र सेवकको जोश र जाँगरमा असर पुग्न सक्नेतर्फ ध्यान आकर्षण गराएको छ।
मदन पुरस्कार गुठीले मदन पुरस्कार 2075 लागि 7 कृतिलाई श्रेष्ठ सूचीमा छनौट गरेको छ। छनौट भएका कृतिमा सानु शर्माको एकादेशमा, बिन्दु शर्माको ओक्कल दोक्कल पिपलपात, कुमार नगरकोटीको ज्ञ, छुदेन काबिमोको फातसुङ, महेश थापाको मरिचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाश छन्। पुरस्कारका लागि कुल 257 कृति प्राप्त भएकामा छनौट समितिको सिफारिसमा 37 कृतिको नाम सार्वजनिक गरिएको गुठीले जनाएको छ।
चितवन मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। कलेजले अवैध रूपमा शुल्क माग्दै तनाव दिएको भन्दै कलेज विरूद्ध एमबीबीएस पहिलो, दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू आन्दोलित भएका हुन्। सरकारले 42 लाख तोके पनि 12-25 लाखसम्म बढी शुल्क मागेको विद्यार्थीहरूको आरोप छ।
वर्षायामसँगै काभ्रेको विकट मानिएको डाँडापारी क्षेत्र सडक यातायातबाट पूर्ण रूपमा वञ्चित भएको छ। हाल डाँडापारी क्षेत्र प्रवेश गर्नका लागि सिपाली, कामी डाँडा तथा च्याम्राङ बेसी लगायतका आधा दर्जन क्षेत्रबाट सडक निर्माण भएका छन्। वर्षासँगै ती सबै सडकका विभिन्न खण्डमा पहिरो जाने, सडक भत्किने तथा खोलाहरूमा पुल नभएपछि सडक सुविधाबाट स्थानीय वञ्चित भएका हुन्।
डडेलधुराको दुमडा गाउँमा पहिलो पटक रोपाई गरिएको छ। अमरगढी नगरपालिका वडा नम्बर 6 दुमडा गाउँमा सिंचाइको पानी पुगेपछि पहिलो पटक रोपाई गरिएको हो। गाउँमा पहिलो पटक रोपाई गर्न पाएपछि स्थानीय निकै हर्षित भएका छन्। 2070 सालदेखि सुरु भएको सिंचाइको काम यस वर्ष पूरा भएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निमित्त जासुसी गरेको आरोपमा 30 मृत्युदण्डको फैसला सुनाएको छ। जासुसी गरेको आरोपमा अदालतले इस्लाहा पार्टीसँग आबद्ध रहेका प्राज्ञ, प्राध्यापक तथा विद्यार्थी गरी 30 मृत्युदण्डको सजाय सुनाएको हो। उनीहरूलाई सन् 2016 हुथी विद्रोहीको सुरक्षा अभियानका क्रममा पक्राउ गरिएको थियो। यसैबीच एमनेस्टी इन्टरनेसनलले अदालतको आदेश कानूनको उपहास भएको जनाउँदै गिरफ्तारीमा परेका सबैलाई तत्काल रिहा गर्न हुथी विद्रोहीसँग आग्रह गरेको छ। यमनको राजधानी हुथी विद्रोहीको नियन्त्रणमा रहेको छ। यमनमा विगत 4 ईरान समर्थित हुथी विद्रोही र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारी फौजबीच युद्ध जारी छ।
अमेरिकी प्रशासनसँग भएको इमेल संवाद सार्वजनिक गरेको आरोप खेपिरहेका अमेरिकाका लागि बेलायती राजदूत सर किम जारकले पदबाट राजीनामा दिएका छन्। इमेल लिक भएपछि क्रुद्ध बनेका राष्ट्रपति डोनाल्ड ट्रम्पले जारकलाई मूर्खको संज्ञा दिँदै उनीसँग कुनै पनि किसिमको व्यवहार नगर्ने घोषणा गरेका थिए। ट्रम्प प्रशासनलाई निकम्मा भनी टिप्पणी गरिरहेका इमेलहरू सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प कडा रूपमा प्रस्तुत हुनुभएको थियो। बेलायतको विदेश मन्त्रालयले डारकको राजीनामाको खबर पुष्टि गरेको छ। यसअघि बेलायतले इमेल चुहिनु दुर्भाग्यपूर्ण भए पनि राजदूतप्रति सरकारको पूर्ण समर्थन रहेको बताएको थियो।
नेपाल परिवेशमा अब खेल समाचार। न्यूजील्याण्ड विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। भारतलाई 18 पराजित गर्दै न्यूजील्याण्डले उपाधि भिडन्त पक्का गरेको हो। म्यान्चेस्टरमा 240 विजय लक्ष्य पछ्याएको भारत 3 बाँकी छँदै मात्रै 221 अलआउट हुन पुग्यो। खराब सुरुवात गरेको भारतले मध्यम समयमा सम्हालिएर खेलेको थियो। भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक 77 रनको पारी खेले। महेन्द्र सिंह धोनीले 72 बलमा अर्धशतकीय पारी खेले। जडेजा, धोनीका अलावा भारतका ऋषभ पन्त र हार्दिक पाण्ड्याले समान 32-32 रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन नै बनाउन सकेनन्। कप्तान विराट कोहली, केएल राहुल र रोहित शर्मा मात्र एक एक रन बनाएर आउट भए। न्यूजील्याण्डका म्यान म्याट हेनरीले 3, ट्रेन्ट बोल्ट र मिसेल सेन्टनरले समान 2-2 विकेट लिए। त्यसअघि हिजो टस जितेर न्युजिल्यान्डले ब्याटिङ गर्दै 46 ओभर एक बलमा 5 विकेट गुमाउँदै 211 रन बनाएपछि वर्षाका कारण खेल रोकिएको थियो। 211बाट आजको खेल खेलेको न्युजिल्यान्डले अन्तिम 23 बलमा 28 रन बनाउँदै भारतलाई 239 रनको चुनौती पेश गरेको थियो। रोज टेलरले 74 रन बनाउँदा कप्तान केन विलियमसनले 67 रनको योगदान गरेका थिए। भारतका भुवनेश्वर कुमारले न्युजिल्यान्डका 3 ब्याट्सम्यानलाई पेभेलियन फर्काइदिएका थिए। न्युजिल्यान्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। अब उसले उपाधिका लागि अस्ट्रेलिया र इङ्ल्यान्ड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपको दोस्रो तथा अन्तिम सेमी फाइनल खेलमा अस्ट्रेलिया र इङ्ल्यान्ड बीच भोलि दिउँसो 3:15 प्रतिस्पर्धा हुनेछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
भोजपुरमा गोली हानाहान, दुईजनाको मृत्यु, भिडन्त र विस्फोटका घटनाले सर्वसाधारणमा त्रास।
विषादी परीक्षण नरोक्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश, भन्सारमा परीक्षणको व्यवस्था मिलाउनु पर्ने।
कञ्चनपुरमा शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको मृत्यु, प्रधानाध्यापक सहित 4 प्रहरी नियन्त्रणमा।
यमनमा साउदी गठबन्धनलाई जासुसी गर्ने 30 मृत्युदण्डको सजाय, अदालतले कानूनको उपहास गरेको भन्दै एमनेस्टीको प्रतिक्रिया।
र न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा भारत 18 रनले पराजित।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियाललाई धन्यवाद। केशव र देवीराम बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।